तरह था जो उस बनू अब्बास के बादशाह ने किया। मेरे हाथ में इस वक्त है हजरत अल्लामा ज़ीशान अदर जवादी साहब की डायरियों पर मुश्तमिल एक किताब जिसका नाम है ज़िक्र फ़िक्र, जो मुझे बहुत पसंद है। यानी ये अगर मैं अपने तालिब इल्मी के ज़माने से कह सकता हूँ कि मेरे पास ये किताब मौजूद है और मैं इसे इस्तिफादा करता हूँ, बहुत इस्तिफादा करता हूँ और आज भी इस्तिफादा करता हूँ, इसलिए कि इसके अंदर उन्होंने जो अपने नुकात हैं उनको शाया कर दिया। जो उनकी तकारीर हुआ करती थी और जो डायरीज़ के अंदर उन्होंने महफूज की थी उसी को उन्होंने शाया कर दिया। तो उसमें जो अइमा मासूमीन के हवाले से जो उनके नुकात हैं, खुलासे ब्रीफ समरी उन्होंने जो पेश की वो बहुत ही उम्दा है। उसके अंदर उन्होंने तरतीब यही रखी कि उसके अंदर मुख्तसरन मुख्तसरन सारी बातें बयान की, विलादत के बारे में कुछ नुकात लिखे और कुछ उनकी ज़िंदगी के हालात के बारे में लिखे, कुछ ज़माने के जो बादशाह थे उनके बारे में कुछ ब्रीफिंग दे दी और फिर उसके बाद उन्होंने कुछ उनके मवाइज़ और नसीहतें जो ग्यारहवें इमाम ने या किसी और इमाम ने की उनको भी बयान कर दिया। तो यहाँ पर उन्होंने तकरीबन 50 ऐसे जुमले नकल किए हैं जो ग्यारहवें इमाम इमाम हसन अस्करी अलैहिस्सलाम से मंसूब हैं। ग्यारहवें इमाम से बहुत किताबें मंसूब हैं, ये बात ध्यान में रखिएगा। ये सिर्फ 50 अकवाल ही नहीं, यानी एक पूरी तफसीर है कि जो इमाम हसन अस्करी अलैहिस्सलाम से मंसूब है। अल्लामा रशीद तुराबी अलैहिस्सलाम मकामहू तो कहा करते थे कि कई किताबों को बाकायदा पढ़कर उनको एंडोर्स किया, उसमें जो इस्लाहात थी उनको तजवीज़ किया, बहुत सी किताबों के ऊपर मोहर लगाई और ये कहा कि हाँ ये वो है कि जो हमको पसंद है और हम इसको कबूल करते हैं। मगर बहरहाल इस वक्त ये जो कलेक्शन है, एक छोटा सा ब्रीफ कलेक्शन 50 अखबार का, वो पूरे के पूरे तो मैं आपके सामने नहीं पढ़ रहा, मगर उसमें से चंद जुमले मैं आपके सामने गुजारिश करना चाहता हूँ। ज़रा सा देखिए कि इमाम क्या फरमा रहे हैं। दुरूद भेजिएगा मोहम्मद व आले मोहम्मद। देखिए किस तरीके से इमाम मुख्तलिफ अखलाकी औसाफ की तरफ मुतवज्जे करते हैं। इमाम फरमाते हैं कि सबसे कम राम हसद करने वाले के मुकद्दर में होता, चाहे उसके पास पैसा हो, दौलत हो, कारखाने हो, बैंक बैलेंस हो, सब कुछ हो, मगर ये सारी चीज़ें इनके ज़रिए से वो कंफर्ट बाय नहीं कर सकता। तो सबसे कम आराम हसद करने वाले के मुकद्दर में होता है। डू योर बेस्ट एंड लीव ऑन गॉड, अपना जो भी 100% है वो आप दें और फिर नतीजे को खुदा पर छोड़ दें। फिर ये नहीं कि यार उसके पास ये क्यों है और उसके पास वो क्यों है, तो हुआ कर। यानी एक तालिब इल्म, यानी सिर्फ ये पैसे की बात नहीं है, एक इल्म के अतबार से भी एक तालिब इल्म में दूसरे तालिब इल्म के साथ हसद कर रहा है, उसके नतीजे में होता यही है कि वो जो अपनी परफॉर्मेंस से खुद उसको मुतासर करता है, वो अफेक्ट होती है, उसके नतीजे में वो उस तरीके से परफॉर्म ही नहीं कर पाता। तो उसका आसान तरीका क्या है कि उसको भी पढ़ने दो, तुम भी पढ़ो, तुम भी उसके लिए दुआ करो, वो तुम्हारे लिए दुआ करें। यानी इंसान जहाँ अपने लिए कहता है ना कि रब्बे ज़िदनी इल्मा, ए परवरदिगार मेरे इल्म में इजाफा कर, उसी तरीके से वो दुआ मांगे दूसरों के लिए भी, ए परवरदिगार हर एक के इल्म में इजाफा कर। ये आसान नहीं है, जबकि ख़ासतौर पर एक क्लास हो के जिसके अंदर चंद अफराद मिलकर पढ़ और एक कॉम्पिटिशन की फिज़ा बन जाए जो हेल्दी भी ना हो, इल कॉम्पिटिशन हो रहा और फिर उसके अंदर किसी और के लिए दुआ मांगना, ये मुश्किल होता है। लेकिन ये है कि यकीन जानिए कि हसद से बचने का ये बेहतरीन नुस्खा है कि इंसान किसी से भी हसद अगर महसूस कर रहा है ना, उसके लिए वो दुआ मांगना शुरू कर दे, क्या परवरदिगार उसको और ज़्यादा अता कर, उसको और ज़्यादा अता कर। तो उसके नतीजे में क्या होता है, उसको मिले ना मिले इंसान के दिल से हसद चला जाता है, और जब हसद चला जाता है तो वो एक रिलैक्स मोड के अंदर आता है, सेटिस्फैक्शन वो फील करता है। जब वो सेटिस्फैक्शन महसूस करता है तो उसके नतीजे में उसकी हेल्थ भी इम्प्रूव होती है और उसकी जो एक स्पिरिचुअल ट्रैंक्विलिटी है वो उसको हासिल होती है। ये वो चीज़ है कि जिसकी तरफ इमाम मुतवज्जे कर रहे हैं कि सबसे कम आराम हसद करने वाले के मुकद्दर में होता है। यानी गरीब है लेकिन अगर उसके पास हसद नहीं है तो वो आराम में, मालदार है मगर उसके पास हसद है वो आराम में नहीं हो सकता, बहुत मुश्किल है। और वाइस वर्सा भी है कि दौलतमंद है मगर परवरदिगार आलम ने उसे इतनी ज़र्फियत अता की है, इतना वो आला ज़र्फ है कि हसद से अपने आप को दूर किया हुआ है, तो माल भी है हसद भी नहीं है, तो हर तरह का आराम है उसके पास। और अगर एक इंसान गरीब है माल भी नहीं है तो एक तो परेशानी यही है, और साथ ही साथ अगर ये जेलसी भी उसके अंदर मौजूद है तो फिर उसके बाद ये कम्फर्टेबिलिटी जो कम्फर्ट जोन है वालेकुम अस्सलाम वो ख़त्म हो जाता है। वालेकुम अस्सलाम रहमतुल्लाह वबरकातुहु। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। अब ये ज़रा देखिए ग्यारहवें इमाम का एक और जुमला, ये भी कितना खूबसूरत जुमला है, कितना इम्पॉर्टेंट है। फरमाते हैं खबरदार जिस रिस्क की जमानत दी जा चुकी है उसकी तलाश फराइज से गाफिल न कर दे। यानी एक वो चीज़ है जो खुदा ने अपने जिम्मे पर रखी है, एक वो है जो तुम्हारे जिम्मे पर रखी है। رزق کو خدا نے اپنے ذمے پر رکھا ہے اور تم اس کے لیے اس طرح سے پریشان ہو رہے ہو کہ وہ جو خدا نے تمہارے ذمے پر رکھا ہے تم اس کو کمپرومائز کر دیتے ہو. یہ نہیں کہہ رہے امام کہ تم اپنی محنت کو ختم کر دو یا کم کر دو, نہ. لیکن قرآن مجید کے اندر اگر آپ دیکھیں تو پروردگار نماز کے بارے میں کہتے ہیں عقیم الصلاۃ, نماز تم قائم کرو, آ تو زکات, زکات تم ادا کرو, کتب علیکم الصیام, روزہ تم پر واجب کیا گیا, اسی طریقے سے وامر بالعرف, امر بالمعروف کرو, یہ سب ہمارے ذمے پر رکھا گیا. اور جب رزق کی باری آئی تو پروردگار عالم نے کیا کہا, وما من دابۃ فی الارض الا علی اللہ رزقها, کہ زمین میں چلنے والا کوئی ایسا نہیں, علیکم السلام و رحمۃ اللہ, زمین پر چلنے والا کوئی ایسا نہیں, ما من دابۃ, یعنی کسی ایک کو بھی ایگزمپٹ نہیں کیا, کہ ما من دابۃ فی الارض الا علی اللہ رزقها, کہ زمین میں چلنے والا کوئی بھی ایسا نہیں. دابا کہتے ہیں جو زمین میں چلنے والا, زمین میں چلنے والا کوئی بھی ایسا نہیں ہے کہ جس کا رزق خدا کے ذمے پر نہ ہو. آپ نے نوٹ کیا, یعنی ایک وہ چیز ہے کہ جو خدا کہتا ہے تمہارے ذمے پر ہے, اور ایک وہ چیز ہے جسے خدا کہتا ہے کہ میرے ذمے پر. پروردگار کے ذمے پر جو چیز ہے اس کے حصول کے لیے تمہاری ایفرٹس ہوں, مگر یہ ایفرٹس ایسا نہ ہو کہ تمہیں ان چیزوں سے غافل کر دیں کہ جنہیں خدا نے رکھا ہی تمہارے کاندھوں پر تھا. پروردگار عالم نے اسے تمہارے کاندھوں پر رکھا تھا کہ فرائض تمہیں ادا کرنے, یہ وہ چیز ہے کہ جس کو کہا جائے گا کہ جب آپ تقابل کریں. ایک اپارچونیٹی کاسٹ ہے نا, کہ جو انسان کو پے کرنا پڑتی ہے, کہ جب ایک کام کر رہا ہے تو وہ دوسرا نہیں کر سکتا, وہ دوسرا کام کر رہا ہے تو پہلا نہیں کر سکتا, تو وہ جو اپارچونیٹی کاسٹ پے کرنی ہے تو اس میں پرائیورٹی میں نمبر ون پہ کیا ہونا چاہیے, وہ کام ہونا چاہیے کہ جو پروردگار نے ہمارے ذمے پر رکھا ہے. یعنی یہ بالکل ایسا ہے کہ کوئی کہے کہ جناب اتنا آسان کر دیا ہم نے کہ یہ ٹیشو باہر نکلا ہوا ہے, آپ کو جب چاہیے یہ آپ نے نکال لیا, یہ آپ کو جب چاہیے آپ نے یوں کیا اور نکال لیا. کہ رزق کا معاملہ ایسا ہے کہ تم بس تھوڑی سی ایفرٹ کرو, جو تمہارا ہے وہ تم تک پہنچ جائے گا. ایفرٹ تمہیں کرنی ہے, مگر ایفرٹ کرنے کے لیے بہت زیادہ اپنے آپ کو ہلکان کرنے کی ضرورت نہیں ہے, تھوڑی ایفرٹ کرو, محنت کرو. اب مثال کے طور پر نماز کا وقت آ گیا اور دو آپشنز ہیں, ایک یہ ہے کہ میں اس وقت اپنی روزی کما لوں, اور دوسرا یہ ہے کہ میں نماز پڑھ لوں, تو آپ کس کو ترجیح دیتے ہیں؟ امام کا یہ جملہ جو ہے وہاں پر ریلیونٹ بنتا ہے. امام کہہ رہے ہیں کہ خبردار, جس رزق کی ضمانت دی جا چکی ہے اس کی تلاش فرائض سے غافل نہ کر دے. یعنی ہم تمہیں یہ نہیں کہہ رہے کہ اسے تلاش مت کرو, مگر اس کی تلاش تو ایسی ہے کہ جیسے یہ تھوڑا تو باہر موجود ہے, تم نے جب چاہ نکال لی. لیکن یہ کہ دوسری طرف وہ چیزیں کہ جو تمہارے ذمے پر ہے اس کے لیے تو پہلے تمہیں سیکھنا ہے, سیکھ کر پھر سمجھنا ہے, سمجھ کر پھر عمل کرنا ہے, عمل کرنے کے بعد پھر اپنے آپ کو پابند بنانا ہے. تو اپنی خواہ ایسی بناؤ کہ جس کے بعد وہ کرنا تمہارے لیے آسان ہو جائے, تو مطمئن ہو جاؤ کہ یہ رزق جو ہے وہ تو تم تک پہنچے گا ہی پہنچے گا. یہ مولا کائنات کا بھی بہت خوبصورت جملہ ہے کہ رزق و رزقان, رزق تو دو طرح کے ہوتے ہیں, ایک وہ جس کو تم طلب کرتے ہو, ایک وہ جو تمہیں طلب کرتا ہے. ایک رزق وہ ہے کہ جس کو تم طلب کرتے ہو, اور ایک وہ رزق ہے جو تمہیں طلب کرتا ہے. جس کو تم طلب کرتے ہو اس کی کوئی گارنٹی نہیں ہے, مگر جو تمہیں طلب کرتا ہے وہ تم تک ضرور پہنچے گا. اس کے لیے تمہیں جو ایفرٹس کرنی ہے وہ بہت منیمم ہے. ہاں یہ بھی نہیں ہے کہ انسان سست ہو جائے, کاہل ہو جائے, غافل ہو جائے, یہ نہیں کہا جا رہا. پرائیورٹیز کو